शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल मङ्सिर 1 गते बिहिबार, नेपाल सम्बत 1143, नोभेम्बर 17 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
शीर्ष नेताहरू आफ्नो नेतृत्वमा सरकार बनाउन देश दौडाहामा, देउबा दाहालको संविधान रक्षा र ओलीको राष्ट्रवाद मुख्य एजेन्डा।
प्रमुख नेताहरू लगभग सुरक्षित, मधेसका प्रमुख नेता कठिन संघर्षमा।
नागरिकता विधेयक संविधानको भावना विपरीत भएको राष्ट्रपति कार्यालयको जवाफ, विशेषले उल्ट्याएको 9 मुद्दा सहित सर्वोच्च पुग्यो अख्तियार।
जर्मनीको बर्लिनमा गत निर्वाचनमा अनियमितता भएको ठहर, पुनः मतदान गर्न अदालतको आदेश।
र युएई विरुद्धको एक दिवसीय श्रृङ्खलाको दोस्रो खेलमा नेपाल।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन 2079,
यही मङ्सिर 4 गते आइतबार बिहान 7 बजेदेखि अपराह्न 5 बजे भित्रमा मतदाता परिचय पत्र वा आयोगले तोकिएको परिचय पत्र लिएर तोकिएको मतदान केन्द्रमा जानुहोस्। त्यहाँ खटिएका कर्मचारीहरूले सुरुमा तपाईँलाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार चयनका लागि सेतो कागजमा रातो रङको चुनाव चिन्ह भएको मतपत्र दिनेछन्। स्वस्तिक छापले कुनै एक उम्मेद्वारको चुनाव चिन्हमा मत संकेत गर्नुहोस् र सही तरिकाले पट्टाएर मतपत्रको रङ जस्तै सेतो पृष्ठभूमिमा रातो रङले एक लेखिएको मतपेटिकामा खसाउनुहोस्। त्यस्तै सेतो कागजमा कालो रङको चुनाव चिन्ह भएको दोस्रो मतपत्र प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि हो। पहिले जस्तै यसमा पनि स्वस्तिक छापले कुनै एक दलको चुनाव चिन्हमा मत संकेत गर्नुहोस् र 2 नम्बर लेखिएको मतपेटिकामा खसाउनुहोस्। पर्खनुहोस्, मतदान कार्य अझै सकिएको छैन। निर्वाचन केन्द्रमा खटिएका कर्मचारीले प्रदेश सभा सदस्य निर्वाचनका लागि तपाईँलाई फेरि रातो र कालो रङका 2 मतपत्र दिनेछन्। यसमा पनि अघिल्ला 2 मतपत्रमा जस्तै रातो रङको चुनाव चिन्ह भएको मतपत्र मार्फत उम्मेद्वारलाई र कालो रङको चुनाव चिन्ह भएको मतपत्र मार्फत समानुपातिक तर्फको कुनै एक दलको चुनाव चिन्हमा मत संकेत गर्नुहोस् र क्रमशः 3 र 4 लेखिएका मतपेटिकाहरूमा खसाउनुहोस् र मतदान गरिसकेपछि शान्तसँग मतदान केन्द्रबाट बाहिर निस्कनुहोस्।
निर्वाचन आयोग।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि जनमत जुटाउन देश दौडाहामा छन्। देउवा र दाहालले एउटै हेलिकप्टरमा गएर केही जिल्लामा संयुक्त सभालाई सम्बोधन गरे भने ओलीले एक दर्जनभन्दा बढी जिल्लामा एक्लै सम्बोधन गरेका छन्। तीनै नेताले आफ्नो नेतृत्वमा सरकार बनाउने दावी गरेका छन्। चुनावी दौडाहाका क्रममा पनि उनीहरू आफू अनुकूल संसदको समीकरण बनाउने दिशामा बढी केन्द्रित बनेका छन्। चुनावी प्रचारका क्रममा तीनैजनाले आगामी 5 प्रधानमन्त्री बन्ने आकांक्षा जनतामाझ राखेका छन्। त्यसैले वैकल्पिक राजनैतिक दल र स्वतन्त्र उम्मेद्वारहरूको सबैभन्दा बढी मनोवैज्ञानिक दबाव पनि उनीहरूमाथि नै परिरहेको छ। नयाँ दल र स्वतन्त्र उम्मेद्वारले पुराना र पाका नेताहरूको विकल्प खोज्ने विषयलाई प्रमुख मुद्दा बनाएका छन्। उमेरले साथ दिए पनि आगामी 5 समयले नै असान्दर्भिक बनाउन सक्ने भय देउबा, ओली र दाहालमा देखिन्छ। त्यसैकारण निर्वाचनबाट ठूलो र निर्णायक शक्ति बन्न उनीहरू आक्रामक प्रचारमा उत्रिएका छन्। यसपटक काङ्ग्रेसको नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन एकातिर छ भने अर्कोतर्फ एमालेको नेतृत्वमा जसपा, राप्रपा, राप्रपा नेपाल, हृदेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र एकनारायण ढकालको परिवार दलबीच तालमेल छ। राजनैतिक विश्लेषक तुलनारायण शाहका अनुसार यसपटकको चुनावी दृश्य फरक छ। अघिल्लो चुनावमा एमाले र माओवादीको वाम गठबन्धन एकातिर र अरू दल अर्कोतिर थिए। मधेसमा संविधान मान्ने र नमान्नेबीच ध्रुवीकरण थियो। मधेसी दलहरूले आन्दोलनको रापतापमा संविधानको मुद्दा अघि सारेका थिए। दार्चुलाबाट चुनावी अभियान सुरु गरेका एमाले अध्यक्ष ओलीले एमाले बहुमत ल्याउने र निर्वाचनपछि प्रधानमन्त्री बन्ने बताउनु भएको छ। यस सत्ता गठबन्धनमा रहेका दाहालको मुख्य लक्ष्य आलोपालो प्रधानमन्त्री बन्ने छ। आफ्नै नेतृत्वमा सरकार बनाउन देश दौडाहा, कान्तिपुरमा समाचार छ।
प्रमुख दलका शीर्ष नेताको उपस्थितिले संसदलाई प्रभावकारी बनाउन भूमिका त खेल्छ नै, यसबाहेक राष्ट्रिय सरकारका मुद्दामा एकता जुटाउन पनि मदत गर्छ। आसन्न निर्वाचनमा शीर्ष नेताहरू ठूलो प्रतिस्पर्धामा छैनन्। 2074 प्रतिनिधि सभा निर्वाचन र गत वैशाखमा भएको स्थानीय निर्वाचनको परिणामले उनीहरू सुरक्षित देखिन्छन्। कंग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट 7 पटक प्रतिस्पर्धामा हुनुहुन्छ। 2074 उहाँले 6948 मतान्तरले वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेद्वार खगराज भट्टलाई पराजित गर्नुभएको थियो। देउवाले 28,446 र भट्टले 21,498 मत पाउनु भएको थियो। यसपटक कंग्रेस र माओवादी एकै गठबन्धनमा रहेर निर्वाचनमा छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा जिल्लाका 7 पालिकामध्ये 5 कंग्रेस र 2 माओवादीले जित हासिल गरेको थियो। वडाध्यक्षमा कंग्रेसले सबैभन्दा बढी 21,462 मत पाएको थियो। माओवादीले 12,623, एमाले 10,509, एकीकृत समाजवादीले 4,719 र कंग्रेस बीपीले 3,799 मत प्राप्त गरेका थिए। देउबासँग प्रतिस्पर्धामा कंग्रेस बीपीका उम्मेद्वार कर्ण मल्लले टक्कर दिँदै हुनुहुन्छ। तर देउबाको विगतदेखिको विरासत र गत स्थानीय तह निर्वाचनमा कंग्रेस माओवादीले पाएको मत हेर्दा उहाँको अपराजित यात्रामा विराम लगाउन भने सहज छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोर्खा 2 गठबन्धनका साझा उम्मेद्वार हुनुहुन्छ। उहाँसँग एमालेबाट उम्मेद्वारी दिएका अवधुष मियाको प्रतिस्पर्धा हुँदैछ। गोर्खा 2 105,224 मतदाता छन्। स्थानीय तह निर्वाचनमा पालिकाका अध्यक्षको मत जोड्दा माओवादी सबैभन्दा अगाडि छ। स्थानीय निर्वाचनमा प्राप्त गरेको मतका आधारमा सत्ता गठबन्धन र एमाले बीच धेरै मतान्तर देखिन्छ। गोर्खा 2 सत्ता गठबन्धनसँग करिब 52,000 मत छ। एमालेसँग भने 5,500 मत मात्र छ। गोर्खामा एमालेको संगठन कमजोर भएका कारण गठबन्धनका उम्मेद्वारलाई पराजित गर्न मुस्किल पर्ने देखिन्छ। एकीकृत समाजवादीका अध्यक्ष गठबन्धनका उम्मेद्वारलाई पराजित गर्न मुस्किल पर्ने देखिन्छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट 1 सत्ता गठबन्धनका साझा उम्मेद्वार हुनुहुन्छ। उहाँसँग एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। गुप्तालाई जसपाको समर्थन छ। 2074 यस क्षेत्रमा राष्ट्रिय जनता पार्टीका अनिल कुमार झाले 21,772 मत ल्याएर विजयी हुनुभएको थियो। कंग्रेसका कृष्ण प्रसाद यादवले 15,874 र तत्कालीन वाम गठबन्धनका उम्मेद्वार माओवादीका सत्यनारायण भगत बिनले 12,331 मत पाउनु भएको थियो। स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेद्वारले पाएको मत अनुसार नेपाल बलियो अवस्थामा देखिनु भएको छ। शीर्ष नेता लगभग सबै सुरक्षित। नयाँ पत्रिकामा समाचार छ।
मुद्दा एजेन्डा र प्रतिबद्धताले आकर्षित गर्न नसकेको यसपालिको संसदीय निर्वाचनमा मधेसका प्रभावशाली नेताहरू बीचको प्रतिस्पर्धाले भने रौनक बढाएको छ। महेन्द्र राय यादव, राजेन्द्र महतो, अनिल झा, जुली महतो, अमरेश सिंह, नागेन्द्र कुमार, मधुमाला कुमारी यादव, लक्ष्मणलाल कर्ण, प्रदीप यादव, अजय द्विवेदी बीच कठोर सङ्घर्ष छ। सबैभन्दा धेरै चासो सप्तरी 2 छ, जहाँ जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका जयप्रकाश ठाकुरसँग जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त सीके राउत पहिलोपटक प्रतिस्पर्धामा हुनुहुन्छ। जसपा अध्यक्ष यादव यति दबावमा हुनुहुन्छ कि मनोनयन दर्तापछि उहाँ निर्वाचन क्षेत्र छोडेर 2 मात्रै बाहिर निस्कनु भएको छ। यसबीचमा उहाँ 1 घोषणापत्र जारी गर्न काठमाडौँ आउनुभयो, अर्को 1 सिराहा, जबकि देशभर प्रतिनिधि सभाका 81 र प्रदेशसभाका 145 क्षेत्रमा उहाँको दलको उम्मेद्वार छन्। उनीहरूको अवस्था बुझ्न, हौसला दिन र प्रचार गरिदिन समेत उपेन्द्रले मौका पाउनु भएको छैन। 2064 राजनैतिक रूपमा उदाएका यादवको दलले चुनाव अघि हुने मधेस आन्दोलनको रापतापबाट माहौल बनाउँदै आएको थियो। 63 र 72 दुवै पटक संविधान जलाएर आन्दोलन गरेपछि 64 र 74 उहाँको दलले प्रभावशाली जित हासिल गरेको थियो। तर ठूलो मुद्दा बिना 2070 चुनावमा जाँदा परिणाम निराशाजनक भएपछि धाँधली भयो भनेर विरोध गर्नेमा माओवादीसँगै मधेसी दल पनि थिए। यसपालि पनि उभार ल्याउने कुनै एजेन्डा नभएकाले अरू मधेसी नेता जस्तै उपेन्द्र दबावमा हुनुहुन्छ। जातीय आधारमा विभाजित मधेस मनोविज्ञान भने उपेन्द्रको पक्षमा छ किनकि यो क्षेत्रमा सबैभन्दा ठूलो जनसङ्ख्या यादवको छ। मधेसका प्रमुख नेता नै कठिन सङ्घर्षमा शीर्षकमा कान्तिपुरमा समाचार छ।
सातै प्रदेशमा नयाँ सरकार बनाउने गरी हुन थालेको प्रदेशसभा निर्वाचनलाई दलहरूले प्रतिनिधि सभा जत्तिकै महत्व दिएर चुनावी रणनीतिमा काम गरेका छन्। सोही अनुसार सत्ता र प्रतिपक्ष गठबन्धन प्रतिनिधि सभामा मात्र होइन प्रदेशसभाका लागि पनि तालमेल गरेर निर्वाचनमा होमिएका छन्। आगामी निर्वाचनमा मुख्य गरी दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ। यद्यपि अन्य दल र स्वतन्त्र उम्मेद्वार पनि चुनावी मैदानमा छन्। आसन्न निर्वाचनमा प्रदेशहरूमा आफ्नै नेतृत्वमा सरकार बन्ने दुवै गठबन्धनको दावी छ। सत्तारूढ गठबन्धनले सातवटै प्रदेशमा सरकार गठन गर्ने गरी सिट बाँडफाँड गरेर निर्वाचन अभियानमा लागेको दावी गरेको छ। कंग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले आगामी निर्वाचनपछि केन्द्र र सातवटै प्रदेशमा सत्तारूढ गठबन्धनको सरकार बन्ने दावी गर्नुभयो। उहाँले भन्नुभयो, स्वाभाविक रूपमा सत्तारूढ गठबन्धनले आगामी पाँच वर्ष सरकार चलाउँछ। हामी सोही ढंगले चुनावी अभियानमा छौं। प्रदेशसभा निर्वाचनमा दलहरूको तयारी के छ शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
नियमित दूध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऊ।
राष्ट्रिय दुग्ध विकास बोर्ड, हरियर भवन, ललितपुर।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुशीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोरा छोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्स्योरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बेहोर्ने, समग्र नारीहरू प्रति समर्पित बीमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बीमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 14 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
गुणस्तरीय प्लम्बिङको परपर्द नाम
मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। आज मध्यरातबाट स्थिर समय मौन अवधि सुरु हुँदैछ। मङ्सिर 4 निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाइने छैन। निर्वाचन आचार संहिता 2079 अनुसार चुनाव हुनुभन्दा 48 घण्टा अगाडिबाट स्थिर समय लागू हुन्छ। मौन अवधिलाई यसपालि देखि स्थिर समय वा शान्त समय भनेर आयोगले परिभाषित गरेको छ। आचार संहिता उल्लङ्घन गरेर निर्वाचनमा धाँधली गरेको ठहर भएमा आयोगले उम्मेद्वारीसम्म रद्द गर्नेछ। स्थिर समयमा सबै उम्मेद्वारका घोषणापत्र, विचार र विगतबारे मतदातालाई सोच्न दिने समय हो। आयुक्त तथा निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीका अनुसार निर्वाचन हुनुभन्दा 48 घण्टा अगाडिदेखि निर्वाचन प्रचार प्रसारका कुनै पनि गतिविधि गर्न पाइँदैन। मङ्सिरको 1 अर्थात् आज राति 12 बजेदेखि प्रचार प्रसारका सम्पूर्ण काम निषेध हुनेछन्। आज मध्यरातीदेखि स्थिर समय पत्र पत्रिकाले समाचार छापेका छन्।
आगामी 5 वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधि सभाका सदस्य चुन्न अब 3 दिन मात्रै बाँकी छ। मङ्सिर 4 एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने नीति र थितिले नेपाल र नेपालीको भविष्य मार्ग कोर्नेछ। साथै प्रदेश र संघीय संसदमा रहेर जनप्रतिनिधिले कानून मात्र होइन सरकार पनि सञ्चालन गर्नेछन्। निर्वाचन सम्पन्न नहुँदै परिणामबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ। निर्वाचन परिणाममा विदेशमा रहेका नेपाली निर्णायक हुन सक्ने देखिएको छ। विदेशमा रहेका लाखौं नेपालीले निर्वाचनमा मतदान गर्न नपाए पनि आफ्नो परिवारका सदस्यको मत प्रभावित पार्ने देखिन्छ। नेताले होइन नीति र प्रणाली अर्थात् सिस्टमले देश सञ्चालन भएको देखेका विदेशिएका नेपाली मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन्। अपवाद बाहेक विदेशमा रहेका सदस्य नै नेपालमा रहेका परिवारको भरण पोषणको मुख्य स्रोत हुन्। यसैकारण विदेशमा रहेका परिवारका सदस्यले भनेको कुरा घरमा रहेकाले नकार्ने अवस्था नहुन सक्छ। गत वैशाख 30 भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका सहित शहरी क्षेत्रमा विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका परिवारका सदस्यलाई प्रभावित गरेको देखियो। मङ्सिरमा हुने चुनावमा पनि विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका परिवारका सदस्यलाई प्रभावित गरे भने उनीहरूको मत स्वतन्त्र र भर्खर खुलेका दलहरूले पाउन सक्नेछन्, जसका कारण परिणाममै उलटफेर आउन सक्नेछ। त्यसबाट सबैभन्दा धेरै क्षति काङ्ग्रेस, एमाले, माओवादी केन्द्र सहितका दललाई पुग्नेछ। विदेशिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन् शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
प्रतिनिधि सभाका 165 निर्वाचन क्षेत्रमा 2412 उम्मेद्वार मध्ये 225 महिला प्रत्यक्ष उम्मेद्वार छन्। यो जम्मा 9% हो। राजधानीका 15 क्षेत्रमा 360 उम्मेद्वार मध्ये 55 महिला छन्। दलका 29, स्वतन्त्र 26। राजधानीका कुल प्रतिनिधि सभा उम्मेद्वार मध्ये 15% महिला रहेका छन्। प्रतिस्पर्धामा पूर्व सभामुख, मन्त्री र युवा समेत भएका छन्। काठमाडौँ 2 3 महिला उम्मेद्वार चर्चामा छन्। माओवादीबाट पूर्व सभामुख अनसरी घरती, राप्रपा के कुन्ती देवी पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभिता गौतम बीच तीव्र प्रतिस्पर्धा छ। 3 महिला उम्मेद्वारको मुख्य प्रतिस्पर्धा एमाले उम्मेद्वार मणिराम भुइँयालसँग छ। काठमाडौँ 7 माओवादी केन्द्रकी 36 मानुषी यमी भट्टराई उम्मेद्वार हुनुहुन्छ। उहाँ आफू लैङ्गिक रूपमा महिला भए पनि घरदैलोमा मतदातामाझ पुग्दा युवाको काँधले देश सम्हाल्नुपर्ने भाव पाएको पाइन्छ। काठमाडौँ 9 माओवादीकी कल्पना धमला र जसपाकी शर्मिला सुवाल डङ्गुल महिला उम्मेद्वार हुनुहुन्छ। काठमाडौँ 10 माओवादीकी अञ्जना विश्वकै एक्ली महिला प्रतिस्पर्धा हुनुहुन्छ। ललितपुर 3 माओवादीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूषाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसीमा कार्की महिला उम्मेद्वार हुनुहुन्छ। भूषाल मन्त्री निवासमै बसेर चुनावी मोर्चामा सहभागी हुनुभएको छ। प्रतिनिधि सभा प्रत्यक्षमा 225 महिला प्रतिस्पर्धामा कान्तिपुरमा समाचार छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै आयोगको जिल्ला कार्यालय चितवनमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो। उजुरी परेलगत्तै आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर 2 मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कार्यवाही गर्न पत्राचार गरेको थियो। सोही बमोजिम 1 समयावधि दिएर स्पष्टीकरण सोधिएको चितवन 2 मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो। आयोगले सोध्यो रविलाई स्पष्टीकरण पत्रपत्रिकामा समाचार छ।
निर्वाचन आयोगले मङ्सिर 4 हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएको जनाएको छ। हिजो सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आयोगका आयुक्त तथा उच्च स्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक ईश्वरी प्रसाद पौड्यालले निर्वाचनका लागि सुरक्षाका सम्पूर्ण व्यवस्था गरिएको जानकारी दिँदै निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ। आयोगले सामान्य, संवेदनशील र तथा अति संवेदनशील गरेर 3 प्रकारले मतदान स्थलको वर्गीकरण गरेको र त्यसै अनुसार सुरक्षा व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो। सामान्यत मतदान स्थलमा धेरै मतदान केन्द्र हुन्छन्। त्यसका आधारमा 1 मतदान केन्द्र रहेमा 3 प्रहरी, 5 म्यादी प्रहरी र प्रति मतदान केन्द्र 2 प्रहरी, 3 म्यादी प्रहरी राख्ने व्यवस्था गरिएको छ। उहाँले भन्नुभयो, संवेदनशील समूहमा रहेको मतदान केन्द्रमा 3 प्रहरी, 6 म्यादी प्रहरी र प्रति मतदान केन्द्रमा 2 प्रहरी, 3 म्यादी प्रहरी राख्ने व्यवस्था छ भने अति संवेदनशील मतदान केन्द्रमा 1 मतदान केन्द्रमा 3 प्रहरी, 9 म्यादी प्रहरी र थपमा प्रति मतदान केन्द्र बराबर 2 प्रहरी, 3 म्यादी प्रहरी राख्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार, गोर्खापत्रमा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
जसको खुट्टामा काबु उसकै नामको हुटिङ हुन्छ सबैको सामु
सँगै फुटबल हेरे चिल गरौँ विश्वमा घरमै स्टेडियमको फिल गरौँ बल आउँदा पोलमा सुट हुन्छ गोलमा हल्ला हुन्छ गोलमा गोल
फिल द म्याजिक अफ फुटबल इन दिस शो फिल द म्याजिक अफ फुटबल इन दिस शो
विश्व कप फुटबलको म्याजिक हेर्नुहोस् दिस होममा लाइभ
नमस्ते म जिति नेपाल केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने विभिन्न रङहरूमा उपलब्ध उत्कृष्ट क्वालिटी तथा वर्षौँ टिक्ने विगत 27 वर्षदेखि अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित ISO सर्टिफाइड केबी श्याम डोवाल ब्रान्डका आल्मुनियम प्यानलहरू हरेक गुणले सम्पन्न केबी श्याम डोवाल ब्रान्डको आल्मुनियम प्यानलहरूबाट बनेको झ्याल ढोका तथा पार्टिसनहरू हरेक घर तथा अफिसका लागि नेपाल अधिराज्यभर उपलब्ध छ केबी श्याम डुबाल ब्रान्ड हाम्रो सामान हाम्रै स्वामीमा
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार राष्ट्रपति कार्यालय शीतल निवासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका कारणबारे सर्वोच्च अदालतलाई 13 बुँदे जवाफ पठाएको छ नागरिकता विधेयक प्रमाणीकरणका विषयमा परेको रिटमा सर्वोच्च अदालतले सुनवाई गर्दै त्यसबारे कारण देखाउ आदेश जारी गरेपछि राष्ट्रपति कार्यालयले लेखेको जवाफमा रिट खारेज गर्न माग गरिएको छ नागरिकता विधेयक संविधानको भावना विधि र प्रक्रिया विपरीत हुने गरी अघिका 15 बुँदे सुझावको कुनै सम्बोधन नै नगरी विधेयक पुनः प्राप्त भएपछि यथावस्थामा राखिएको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ राष्ट्रपति कार्यालयका सचिव यादव प्रसाद कोइरालाले सोमबार लिखित जवाब सर्वोच्च अदालतमा पेश गर्नुभएको हो प्रमाणीकरणका लागि आएको विधेयक फिर्ता पठाउँदा 15 बुँदे सन्देशसहित विधेयक पुनर्विचारका लागि पठाइएको स्मरण गराउँदै राष्ट्रपति कार्यालयले त्यसबारे संसदमा थप छलफल बहस परामर्श भएर नयाँ विधेयक तर्जुमा हुनेमा विश्वस्त भए पनि त्यो नभएको जनाएको छ राष्ट्रपतिले संसदलाई पठाएको 15 बुँदे सन्देश र ध्यानाकर्षणमा नागरिकता समस्या सम्बोधन गर्न तत्काल कानून आवश्यक रहे पनि कानूनी व्यवस्थाको संवेदनशीलतामा ध्यान दिन भनिएको थियो राष्ट्रपतिले संसदलाई लेखेको पत्रमा वैवाहिक नागरिकता दिने व्यवस्थाबारे नेपालको ऐतिहासिक अभ्यास र विश्वका विभिन्न मुलुकका असल व्यवस्थाको समेत अध्ययन गर्न पनि सुझाव दिएको थियो त्यो सन्देशको कुनै विषय सम्बोधन नगरी जस्ताको तस्तै आएपछि विधेयक यथावस्थामा राखिएको जवाफमा उल्लेख छ नागरिकता विधेयक संविधानको भावना विपरीत शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिश्वतका थप 9 मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ अख्तियारले ती मुद्दा सर्वोच्चमा मङ्गलबार पुनरावेदन दर्ता गरेको हो आयोगले प्रतिवादी कृष्णहरि वाग्ले विरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाई दिएको थियो वाग्लेलाई 25,000 बिगो दावीसहित दायर गरेको घुसको रिश्वत सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषले प्रतिवादीले इन्कारी बयान दिएको आधारमा सफाई दिएको थियो यता आयोगले भने प्रतिवादीले मौकामा कसुर साबित भई आफै हस्तलिखित गरेको बयान प्रमाण ऐन 2031 दफा 9(2) प्रमाण योग्य देखिएको जिकिर गर्दै पुनरावेदन गरेको जनाएको छ त्यस्तै आयोगले विशेष अदालतले सफाई दिएको प्रतिवादी जय नेपाल थापा चित्र बहादुर केसी कमल प्रसाद पौडेल सिद्धार्थ जोशी लगायतको मुद्दामा पनि पुनरावेदन दिएको छ 50,000 घुस लिएको अभियोग लागेका भ्रष्टाचार मुद्दामा सफाई पाएका प्रतिवादी देवी प्रसाद गौतम र नेत्रप्रसाद लामिछानेको हकमा पनि सर्वोच्चमा पुनरावेदन दिएको छ यसै गरी आयोगले प्रतिवादी सुरेन्द्र राज अधिकारी नारायण राज मिश्र र भाइकाजी गौतम प्रकाश तिवारी र लोकराज जोशी विरुद्धको घुसवत रिस सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाई दिएपछि सो उपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो आयोगले यो सहित साउनियता मात्रै 135 मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ विशेषले उल्ट्याएको 9 मुद्दा सहित सर्वोच्च पुग्यो अख्तियार राजधानी दैनिकमा समाचार छ
सरकारले सबै प्रकारका श्रम स्वीकृतिलाई पूर्ण रूपमा फेस र पेपरलेस गरे पनि श्रम स्वीकृति सेवामा फेरि बिचौलियाको भिड लाग्न थालेको छ अनलाइन आवेदनका क्रममा समस्यामा परेर कार्यालय गएका युवालाई प्रलोभनमा पार्न कार्यालयभित्रै बिचौलिया प्रवेश गरी भिडभाड गर्न थालेका हुन् श्रम स्वीकृतिका क्रममा प्राविधिक समस्या परेर वैदेशिक रोजगार कार्यालय ताचल पुगेका युवालाई बिचौलियाले विभिन्न प्रलोभनमा पारेर पैसा असुल्ने गरेका छन् श्रम स्वीकृति सेवा कार्यालयमा उपस्थित नभई अनलाइन मार्फत नै गर्न सकिने भए पनि उडान मितिभन्दा पछि श्रम स्वीकृतिको टोकन प्राप्त गरेका युवालाई बिचौलियाले विभिन्न बहानामा पैसा असुल्ने गरेका छन् अनलाइन श्रम स्वीकृतिमा समेत बिचौलिया कारोबार दैनिकमा समाचार छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सम्बन्धी उपकरण जडान भएका देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गर्ने भएको छ। विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एथराईको टोली नेपाल आइसकेको छ। कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने सो नियमित परीक्षण उडान गर्न एथराईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली हिजो भैर हवाई स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। गोर्खापत्रमा समाचार छ।
र ब्याङ्कको ब्याज वृद्धि, तरलता अभाव, महँगी लगायतले अर्थतन्त्रको आन्तरिक पक्ष दबावमा भइरहेका बेला बाह्य पक्ष भने सुधार देखिएको छ। विदेशी मुद्राको सञ्चितमा सुधार र रेमिटेन्स आप्रवाहमा भएको वृद्धिले शोधनान्तर बचतमा गएको हो। विदेशी मुद्रा सञ्चितमा परेको दबाव घटाउन नेपाल राष्ट्र बैङ्कले केही वस्तु आयातमा गरेको कडाईले भुक्तानी सन्तुलन सकारात्मक देखिएको छ। रेमिटेन्स वृद्धि र आयातमा कमी आउँदा 14 महिनापछि शोधनान्तर 12.43 अर्ब बचतमा पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। यसैबीच अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्रमा दबाव कायमै छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। चालु आर्थिक वर्षको पहिलो 3 महिनामा मुद्रास्फीति 8.5% पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। अर्थतन्त्रका बाह्य पक्षमा उल्लेख्य सुधार, महँगी बढ्यो, पत्र पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। जर्मनीको एक अदालतले बर्लिन राज्यमा पुनः मतदान गर्न आदेश दिएको छ। 14 महिना अघि सम्पन्न निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै अदालतले फेरि मतदानको आदेश दिएको हो। अदालतले सन् 2021 सेप्टेम्बर 26 भएको मतदानमा जर्मनीको राजधानी बर्लिनले आधारभूत लोकतान्त्रिक मापदण्ड पूरा गर्न नसकेको ठहर गरेको छ। जर्मनीका तत्कालीन चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीको निर्णयका लागि भएको आम निर्वाचन र सहरको विशाल म्याराथन निर्वाचनको दिन गरिएको र यसले मतदानको निष्पक्षताबारे गुनासो आएको थियो। मतदान केन्द्र बाहिर लामो लाइन लाग्नु, मतपत्र हराउनु र अस्तव्यस्त मतदानको समयले धेरै कानूनी उजुरीहरूको आधार बनाएको थियो।
अब खेल समाचार। युएई विरुद्धको एक दिवसीय श्रृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ। हिजो भएको खेलमा युएईलाई 3 विकेटले हराउँदै नेपालले श्रृङ्खला 1-1 बराबरी गरेको छ। जितका लागि युएईले दिएको 192 रनको लक्ष्य नेपालले 47.4 ओभरमा 7 विकेट गुमाएर भेट्टायो। नेपालको जितमा गुलसन्झाले सर्वाधिक 37 रनको योगदान गरे। यस्तै कुशल भुर्तेलले 35 तथा ज्ञानेन्द्र मल्लले 26 रन जोड्दा आरिफ शेख 33 तथा सोमपाल कामी 16 रनमा अभिजित रहे। दिपेन्द्र सिंह ऐरी 13 तथा कप्तान रोहित पौडेल 8 रनमा आउट हुँदा आसिफ शेख 6 रनमा पेभिलियन फर्किए। अर्जुन साउदले खाता नै खोल्न सकेनन्। त्यसै किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले 43.2 ओभरमा अल आउट हुँदै 191 रन बनाएको थियो। नेपालका लागि ललित सिंह राजवंशी र सोमपाल कामीले समान 3-3 विकेट लिए। पहिलो खेलमा 84 रनले पराजित भएको नेपालले हिजोको जितसँगै हारको बदला समेत लिएको छ। आगामी शनिबार हुने अन्तिम खेलको विजेताले श्रृङ्खला हात पार्नेछ।
घरेलु टोली नेपालले पाकिस्तान विरुद्ध हिजो भएको मैत्रीपूर्ण खेलमा 1-0 विजय निकालेको छ। राजधानीको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले अञ्जन विष्टको एकमात्र गोलको सहायताबाट पाकिस्तानलाई पराजित गरेको हो। अञ्जनले खेलको 83 मिनटमा निर्णायक गोल गरे। उनले सुनिल बलको पासमा गोल गरे तर उनले जर्सी नै खोलेर गोल गरेको खुसियाली मानिएपछि पहेँलो कार्ड पनि खाए। अञ्जनले गएको असोजमा दशरथ रङ्गशालामै भएको बङ्गलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक नै गरेका थिए।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
शीर्ष नेताहरू आफ्नै नेतृत्वमा सरकार बनाउन देश दौडाहामा, देउबा दाहालको संविधान रक्षा र ओलीको राष्ट्रवाद मुख्य एजेन्डा।
प्रमुख नेताहरू चुनावमा लगभग सुरक्षित, मधेसका प्रमुख नेता कठिन संघर्षमा।
नागरिकता विधेयक संविधानको भावना विपरीत भएको राष्ट्रपति कार्यालयको जवाफ, विशेषले उल्ट्याएको 9 मुद्दा सहित सर्वोच्च पुग्यो अख्तियार।
जर्मनीको बर्लिनमा गत निर्वाचनमा अनियमितता भएको ठहर, पुनः मतदान गर्न अदालतको आदेश।
र युएई विरुद्धको एक दिवसीय श्रृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। समीसा र नरेन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।